यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा पार्टीको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदन अनुमोदन, यही भदौ 13 गते शनिबार सचिवालय बैठक बोलाउने निर्णय। काठमाण्डु उपत्यकामा 232 सहित हिजो 855 जनामा कोरोना संक्रमण पुष्टि। कोरोना भाइरसका कारण हिजो थप 7 जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या 164 पुग्यो। हिमाली र पहाड़ी जिल्लामा आन्तरिक उड़ान सञ्चालन गर्ने सरकारको तयारी र अफ्रिका पोलियो मुक्त भएको घोषणा। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाउनु भएको छ। अध्यक्ष द्वयले प्रतिवेदनमाथि छलफलका लागि यही भदौ 13 गते सचिवालयको बैठक बोलाउनु भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले महासचिव विष्णु प्रसाद पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नुभएको हो। छलफलका क्रममा अध्यक्ष द्वयले प्रतिवेदन अनुमोदन गर्नुभएको छ। कार्यदलले भदौ 6 गते अध्यक्ष द्वय ओली र प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो। अध्यक्ष द्वय ओली र प्रचण्डले नेकपाभित्रको समस्या समाधानका लागि सुझाव दिन साउन 30 गते महासचिव पौडेलको नेतृत्वमा 6 सदस्यीय कार्यदल गठन गर्नुभएको थियो। प्रतिवेदन उपर पार्टी बैठकमा छलफल हुने नेकपा नेता सुभाष चन्द्र नेमुवाङले जानकारी दिनुभएको छ। कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भूषाल सदस्य हुनुहुन्थ्यो। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लागू गरेको स्वास्थ्य सम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ। राष्ट्रपति भण्डारीले गौरा पर्व 2077 अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिनुभएको छ। उहाँले गौरा पर्वले परिवार र सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भावलाई प्रगाढ़ बनाउनका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ़ तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। गौरा पर्व जस्तो विशिष्ट सांस्कृतिक चाड़का माध्यमबाट फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपाली बीचको भावनात्मक एकतालाई थप प्रगाढ़ बनाउन मद्दत पुगोस् भनी उहाँले शुभेच्छा पनि व्यक्त गर्नुभएको छ। मध्य र सुदूरपश्चिम क्षेत्रको प्रमुख चाड़का रूपमा गौरा पर्व मनाउने गरिन्छ। यस पर्वमा काम विशेषले प्रदेश गएकाहरू घर फर्कने र विवाहिता महिलाहरू माइत जाने गर्दछन्। यस अवसरमा 5 प्रकारका अन्नको मिश्रणबाट बनेको बिरूढ़ालाई प्रसादका रूपमा ग्रहण गरी देउड़ा, धमारी र ढुसको खेलेर मनाउने प्रचलन रहेको छ। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म गौरा र महादेवको आराधना गरी मनाइने यस पर्वका अवसरमा महिलाले भगवान शिव र पार्वतीको पूजा अर्चना सहित व्रत बस्नाले इष्टदेव र कुलदेव प्रसन्न हुने, निसन्तानलाई सन्तान प्राप्ति हुने र आफ्नो मनोकांक्षा पूरा भई जीवनमा सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आज एक सन्देश मार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गर्नुभएको छ। विशेष गरी सुदूरपश्चिममा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खड़ा गर्न सहयोग पुर्याएको सभापति देउवाले बताउनु भएको छ। कोरोना भाइरस संक्रमणको महामारीका कारण देशका कैयौं भागमा लकडाउन र निषेधाज्ञा जारी रहेकाले यति बेला जनजीवन कष्टकर बनेको उल्लेख गर्नुहुँदै सभापति देउवाले कोरोना महामारी का कारण उत्पन्न यस्तो प्रतिकूल समयमा यसको जोखिमलाई दृष्टिगत गर्दै सुरक्षित रूपमै घर परिवारमा सीमित रहेर गौरा पर्व बनाउन सबैलाई आग्रह गर्नुभएको छ। यो पर्वले सबैको घर परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी सभापति देउवाले शुभकामना व्यक्त गर्नुभएको छ। भाद्र कृष्ण पञ्चमीबाट शुरू हुने गौरा पर्वमा सुदूरपश्चिम क्षेत्रका महिलाहरूले 3 दिनसम्म गौरा महेश्वरीको व्रत बस्ने गर्दछन्। बैतडीबाट संवाददाता लक्ष्मी दत्त पाण्डेको यो रिपोर्ट।
पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा मूलत गौरीको पूजा आराधना गरिने भएकाले यसको नाम गौरा पर्व रहन गएको हो। सप्तमीका दिन साँझदेखि व्रत बसेका विवाहित महिलाहरू गौरा पूजन गर्ने स्थलमा गई जने जस्तो धागो गौरालाई चढाउँछन् र नयाँ धागो ग्रहण गर्दछन्। यसलाई दुब धागो भनिन्छ। दुब धागाको महत्वका बारेमा जानकारी दिँदै प्रतिष्ठित धामी समूह बैतडीका सचिव हरिप्रसाद प्रहलाद जोशी
महिलाहरूले कण्ठमा धारण गर्ने पुरूषहरूको यज्ञ सूत्र जनेऊ जस्तै दुबधागो लगाउने चलन परापूर्व कालदेखि नै चलिआएको छ। स्थानीय चलन अनुसार गौरा घरमा गौरा सँगै मन्त्रद्वारा अभिषेक गरिएका दुबधाका भोलिपल्ट दुर्भाष्टमीका दिन गौरा महेश्वरको पूजा गरी अठेवाली पाड़ी नयाँ दुबधागो लगाउने चलन छ।
गौरा पर्वको धार्मिक तथा ऐतिहासिक महत्वका बारेमा जानकारी दिँदै श्रीकृष्ण माध्यमिक विद्यालय पाटन बैतडीका पूर्व प्रधान अध्यापक शिवदत्त जोशी
हिमालयकी पुत्री सुनैनाका कोखबाट हाम्रो आराध्या देवी गौरा हामीलाई सुख शान्ति समृद्धि दिन आउँछिन्।
यस पर्वमा महिला र पुरूषले अलग अलग जेवडा तथा ठाडो खेल खेली मनोरञ्जन आदान प्रदान गर्दछन्। पञ्चमीका दिन भिजाएर राखेको मास गहत गहुँ केराउ र गुराउस गरी पाँच प्रकारका बिउ बिजन मिश्रित पञ्च बिरुडा अष्टमीका दिन बाघ जस्तो बलियो हुनु साल जस्तो चतुर हुनु दुबो जस्तो मौलाउनु र काग जस्तो सन्देश बाघ हुनु भन्ने आशीर्वाद सहित सबैलाई बाँडेपछि गौरा पर्व सम्पन्न भएको मानिन्छ। लक्ष्मी दत्त पाण्डे, रेडियो नेपाल, बैतडी।
हिजो थप 7 जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 164 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाका कारण हिजो एक महिला र 6 जना पुरूषको मृत्यु भएको जानकारी दिनुभयो। हिजो काठमाडौँका 3 जना तथा सिराहा पर्सा धनुषा र रूपन्देहीका 1-1 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। त्यसै गरी हिजो काठमाडौँ उपत्यकामा 232 जना सहित देशभर थप 855 जनामा कोरोना संक्रमण भएको छ। मन्त्रालयका अनुसार हिजो काठमाडौँका 169 जना, रूपन्देहीका 69 जना, सर्लाहीका 58 जना, डोटीका 45 जना, रौतहटका 44 जना, मोरङका 43 जना, धनुषाका 42 जना, चितवनका 37 जना, कपिलवस्तुका 23 जना, अछाम र ललितपुरका 19 जना र दाङका 18 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसै गरी बारा र महोत्तरीका 17-17 जना, कैलाली र सुनसरीका 16-16 जना, बाँकेका 15 जना, भक्तपुरका 14 जना, कास्कीका 13 जना, कञ्चनपुरका 12 जना, बझाङका 9 जना, धादिङ र नवलपरासी पश्चिमका 8-8 जना, तनहु र बर्दियाका 6-6 जना, झापा काभ्रे कालीकोट र सुर्खेतका 5-5 जना, पर्सा दैलेख सल्यान पाल्पा प्युठान र नवलपरासी पूर्वका 4-4 जना, सप्तरी सिराहा दोलखा र रोल्पाका 3-3 जना, त्यस्तै सोलुखुम्बु गोर्खा पर्वत मकवानपुर सिन्धुपाल्चोक गुल्मी डणेलधुरा र बैतडीका 2-2 जना तथा उदयपुर ओखलढुङ्गा खोटाङ लमजुङ बागलुङ नुवाकोट रामेछाप जुम्ला मुगु र अर्घाखाँचीका 1-1 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हालसम्म नेपालमा 33,533 जनामा संक्रमण पुष्टि भएको हिजो मन्त्रालयले जानकारी दिएको छ। त्यसै गरी हिजो थप 313 जना संक्रमित निको भई घर फर्किएका छन्। हालसम्म 19,119 जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का नेपालस्थित कार्यालयका प्रतिनिधि डाक्टर जोस भेन्डिएटरले कोरोना भाइरसबाट बढ़ी उमेरका व्यक्तिमा संक्रमण बढ़ेसँगै नेपालमा मृत्युदर पनि बढ़ने बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो जारी गरेको प्रेस नोटका अनुसार उहाँले अहिले नेपालमा देशैभरि धेरै कोरोनाका संक्रमितहरू देखिन थालेको र बढ़ी उमेरका मानिसमा थप वृद्धि हुने सम्भावना रहेको उल्लेख गर्नुभएको छ। यसो भन्दै गर्दा अन्य धेरै संक्रमित देखिएका मुलुक जस्तै ब्राजिलमा पनि समग्र जनसंख्याको 1-2% मात्र संक्रमण देखिने अवगत गराउनुहुँदै डाक्टर भेन्डिएटरले नेपाल अहिले त्यो अवस्थामा पुगिन सकेको बताउनुभयो। संक्रमितको संख्या बढ़िरहेको र संक्रमणको जोखिम पनि बढ़िरहे पनि थोरै जनसंख्यालाई मात्र संक्रमण देखिने र अधिकांश व्यक्तिलाई मन्द लक्षण मात्र देखिनुका साथै त्यो भने घातक नहुने उहाँले बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गरेका प्रयासहरूको अनुगमन र निरीक्षण गर्न उपसमिति गठन गरेको छ। समितिको हिजो कोरोना भाइरसका विषयमा भएको भर्चुअल छलफलमा 7 सदस्यीय उपसमिति गठन गरिएको समितिकी सभापति जयपुरी घरतीले जानकारी दिनुभयो। संक्रमणमा का कारणले जोखिमयुक्त जिल्लामा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने पीसीआर परीक्षणलाई तीव्रता दिने र त्यसको रिपोर्ट तोकिएको समयमा यथाशीघ्र सम्बन्धित व्यक्तिलाई जानकारी दिन पनि सरकारलाई समितिले निर्देशन दिएको छ। छलफलमा संक्रमितलाई व्यवस्थित आइसोलेशनमा अक्सिजन सहितको व्यवस्था गर्नुपर्ने र संक्रमितलाई स्वास्थ्यवर्धक एवं सन्तुलित आहारको प्रबन्ध मिलाउन समेत सरकारलाई निर्देशन दिइएको छ। छलफलमा कोविड 19 को उपचार रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन संघ प्रदेश र स्थानीय तहबीच सक्रिय समन्वय र सहकार्य गर्न निर्देशन दिइएको छ। समितिले काठमाडौँ उपत्यकामा समयमा नै उपचार रोकथाम र नियन्त्रणका लागि व्यवस्थित र सशक्त कदम चाल्न नसकेमा स्थिति निकै भयावह हुनेतर्फ सरकारलाई सचेत गराएको छ। स्थानीय तहसँगको छलफल गरी चाँडो नियन्त्रण गर्न र संक्रमितलाई तत्काल आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ। कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बीच हिजो भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउने बारे छलफल भएको तर निर्णय भने आज गरिने काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तुलसीराम पौडेलले जानकारी दिनुभयो। यसअघि काठमाडौँ उपत्यकाका नगर प्रमुखहरूले पनि थप एक साताका लागि निषेधाज्ञा लम्ब्याउन सुझाव दिनुभएको थियो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले गलत काम गर्ने बालगृहमाथि कड़ा कार्यवाही गरिने चेतावनी दिनुभएको छ। हिजो काठमाण्डुमा आयोजित कोविड 19 संकटका बेला बाल संरक्षणका लागि दक्षिण एसियाली राष्ट्रहरूबीचको सहकार्य विषयक भर्चुअल बैठकमा मन्त्री गुरूङले बालबालिकाको हितमा केन्द्रित भएर काम गर्न सम्बन्धित सबै निकायलाई आग्रह गर्नुभयो। मन्त्री गुरूङले सरकारले अनाथ तथा असहाय बालबालिकाहरूको उचित व्यवस्था हुने गरी बालबालिका सम्बन्धी 10 वर्षीय रणनीति योजना तयार पारी उक्त कामलाई अन्तिम चरणमा पुर्याएको जानकारी पनि दिनुभयो। उहाँले एक वर्षभित्र नेपाललाई सड़क बालबालिका मुक्त देश घोषणा गर्ने तयारी अगाडि बढ़ाइएको त्यस क्रममा बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली र पहाड़ी जिल्लाहरूबाट आन्तरिक उड़ान सञ्चालन गर्ने तयारी भइरहेको बताउनु भएको छ। मन्त्रालयले आर्थिक वर्ष 2076-77 सम्पन्न गरेका कामहरूको प्रगति उल्लेख गरिएको पुस्तक सार्वजनिक गर्न हिजो आयोजित कार्यक्रममा मन्त्री भट्टराईले स्थानीयहरू लकडाउनमा रहेको अवस्थामा आन्तरिक उड़ान नियमित गर्न कठिनाई रहने अवस्था हेरेर हिमाली र पहाड़ी क्षेत्रबाट उड़ान थाल्ने सोचमा मन्त्रालय रहेको जानकारी दिनुभयो। विदेशबाट विमान चार्टर गरेर नेपालीहरूलाई स्वदेश ल्याउने कामको व्यवस्थापन गर्न अप्ठ्यारो भए पनि भदौ 16 गतेदेखि केही अन्तर्राष्ट्रिय उड़ानहरू नियमित गर्ने तयारी अगाडि बढ़ाइएको पनि त्यस क्रममा उहाँले जानकारी दिनुभयो। मन्त्री भट्टराईले कोरोनाले पारेको असरका बीच पनि नेपाली पर्यटन क्षेत्र निराशाजनक अवस्थामा पुगी भने नसकेको बताउनुभयो। कोरोना संक्रमणको लक्षण देखिएकाहरूको उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर र आईसीयू वार्ड दाङका अस्पतालमा भए पनि जनशक्ति अभावका कारण सेवा दिन नसकिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। 5 नम्बर प्रदेश सरकारले दाङको बेलझुण्डी र घोराईमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी 8 वटा भेन्टिलेटर र 15 वटा आईसीयू कक्षीको निर्माण गरेको भए पनि जनशक्तिको अभाव भएका कारण सञ्चालन गर्न नसकिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
त्यो भाइ मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ।
केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भूमि बैंक स्थापनाका सम्बन्धमा विज्ञहरूसँग छलफल गर्नुभएको छ। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भूमि बैंकको स्थापनालाई प्राथमिकतामा राखेसँगै त्यसको कार्यान्वयन स्वरूप बैंक स्थापनाका लागि छलफल अगाडि बढ़ाएको छ। छलफलमा मन्त्री अर्यालले निजी सम्पत्ति पनि उपयोग गर्ने र सरकारी जग्गाहरू पनि उपयोग गर्ने हिसाबले बाटो खोल्नुपर्ने बताउनुभयो। भूमि बैंकको संरचनाका सन्दर्भमा अहिले पनि दुविधा रहेको भन्नुहुँदै उहाँले व्यवस्थापकीय काम स्थानीय तहले नै गर्ने भए पनि सरकारी निकाय र जनताको तत्परता दुवै भएमा थप प्रभावकारी हुने बताउनुभयो। सरकारी जग्गाहरू र गुठी जग्गाहरू पनि उत्पादनमूलक क्षेत्रमा लगाउनका निम्ति भूमि बैंक मार्फत जान सकिन्छ भन्ने विषयलाई बजेटले सम्बोधन गरेको मन्त्री अर्यालले बताउनुभयो। काठमाडौँ उपत्यका लगायत देशभरमा कोरोना भाइरसको संक्रमण बढ़िरहँदा थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रसूति गृहले थप 200 आइसोलेसन शैय्या बनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले कुपनडोली स्थित नयाँ भवनमा कोरोना संक्रमितका लागि छुट्टै शैयाको व्यवस्था गर्ने तयारी अगाडि बढ़ाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण शुरू भएपछि अस्पतालले त्यस भवनलाई सम्भावित संक्रमित र संक्रमितलाई राख्न छुट्याएको अस्पतालका उपनिर्देशक श्री प्रसाद अधिकारीले जानकारी दिनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले श्रमिकको समस्या सरकारले समाधान गर्नुपर्ने बताउनु भएको छ। नेपाल यातायात मजदूर संघले हिजो आयोजना गरेको कोविड 19 नेपालको यातायात श्रमिकमा परेको प्रभाव विषयक भर्चुअल अन्तर्क्रियामा नेता शेखर कोइरालाले कोविड 19 कारण समस्यामा परेका श्रमिकको समस्या सरकारले पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले कोरोनाका कारण अरू क्षेत्रभन्दा यातायात मजदूर क्षेत्रमा ठूलो समस्या परेको बताउनुभयो। कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले कोरोनाको सबैभन्दा ठूलो असर दैनिक श्रम गरेर खाने मजदूर वर्गमा परेको बताउनुभयो। चियाका लागि प्रख्यात मानिने इलामका किसानहरू कफी खेतीतर्फ आकर्षित हुन थालेका छन्। कफीबाट राम्रो आमदानी हुने र अन्य खेतीभन्दा सहज र कम खर्चिलो हुने भएकाले व्यावसायिक रूपमै कफी खेती शुरू गरिएको किसानहरूले बताएका छन्। हाम्रा इलाम संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
चियाको लागि प्रख्यात इलाममा कफी खेतीतर्फ किसान आकर्षित हुन थालेका छन्। कफीबाट राम्रो आमदानी हुने अन्य खेतीभन्दा सहज र कम खर्चिलो हुने भएकोले कफी रोपन शुरू गरेको इलाम नगरपालिका आठका ज्ञानबहादुर विष्ट बताउनुहुन्छ।
मलजल पनि अलिअलि गर्दा त्यसलाई खासै गोडमेलमा पनि त्यत्रो नगर्नु पर्ने भएकोले अरूभन्दा अलिक आमदानीमा राम्रै छ भन्ने हिसाबले कफी लगाउन शुरू गरेको।
कफी उत्पादनका लागि यहाँको चिस्यान माटो र अनुकूल हावापानीका कारण तुलनात्मक रूपमा बढ़ी उत्पादन गर्न सकिने किसानको अनुभव छ। 15 वर्ष अघि नै इलाममा कफीको सम्भावना देखेर कफी खेती गर्दै आउनुभएका टंक सुवेदी कफी रोप्ने किसानलाई बजारको चिन्ता नहुने र राम्रो आमदानी भित्र्याउन सक्ने बताउनुहुन्छ।
व्यावसायिक रूपमा कोही किसान दाजुभाइले कफी खेती गर्न चाहनुहुन्छ भने कफी कम्पनीहरू तपाईँको घर दैलोमा आएर सम्झौता गर्नको लागि
जिल्लामा फार्म नै सञ्चालन गरी कतिपय किसान कफी खेती प्रशोधन र बिरुवा उत्पादन गरी व्यावसायिक रूपमा सफल भइरहेका छन्। कफी खेतीमा किसानको आकर्षण बढ़दै गएपछि जिल्लाका कतिपय स्थानीय तहले किसानलाई कफी खेतीको लागि सघाउन थालेका छन्। कृषि ज्ञान केन्द्र इलामले कफी क्षेत्र विस्तारको लागि कार्यक्रम गर्दै आएको कृषि प्रसार अधिकृत रोजन खड्का बताउनुहुन्छ।
कफीको बिरुवाहरू लगाउने क्षेत्रहरू विकास गरिरहेका छौँ हामीले। अस्तिको वर्षमा हामीले कफीको भनेको 10 हेक्टर क्षेत्र विकास गरेका थियौँ। त्यहाँ 23-23 लाखमा चाहिँ हाम्रो अस्तिको वर्षको कार्यक्रम आगामी वर्षमा पनि 10 हेक्टर जस्तै कफी क्षेत्र चाहिँ विकास गर्नुपर्ने कार्यक्रम रहेको छ।
जिल्लामा 55 हेक्टरमा कफी खेती हुँदै आएको छ। गएको आर्थिक वर्षमा 113 मेट्रिक टन कफी उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ। पश्चिमा देशमा कफीको ठूलो माग रहेकाले जति उत्पादन गर्न सके पनि बजारको अभाव नहुने कफी किसान तथा व्यवसायी बताउँछन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
कर्णाली नदीमा हिजो दिउँसो 2 बालक बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दैलेखको 8-20 नगरपालिका 8 भेलतडीका 14 वर्षीय भरत माझी र 13 वर्षीय विनोद माझी रहेको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएका उनीहरू कर्णाली नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन्। मुगु जिल्ला अस्पतालमा हिजोदेखि लागू हुने गरी एक साताका लागि अत्यावश्यक भएका सबै सेवा बन्द गरिएको छ। स्वास्थ्य कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि अस्पतालका इमर्जेन्सी बाहेकका सबै सेवाहरू बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ। अछामका 2 नगरपालिका 1 साताका लागि पूर्ण रूपमा सील गरिएका छन्। कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएपछि जिल्ला सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिका र साफेवर बगर नगरपालिका 1 साताका लागि सील गरिएको हो। नगरपालिका क्षेत्रका सरकारी र गैर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका सबै कार्यालय बन्द गरिएको साफे बगर नगरपालिकाका प्रमुख कुलबहादुर कुंवरले जानकारी दिनुभयो। छिमेकी जिल्लाहरूमा कोरोना भाइरस संक्रमणको संख्या बढ़दै गएपछि भोजपुर जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरिएको छ। जिल्लामा संक्रमण भित्र नसक्ने भएकाले 15 दिनका लागि सबै नाकाहरू बन्द गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्त राज पुरीले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका 11 बज्रबाराहीका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैशी र सब इन्जिनियर किशोर कुमार मुक्तान विरूद्ध हिजो विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ। निर्माणाधीन आयोजनाको बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग 1,50,000 रूपियाँ घुस लिएको पाइएकाले दुवैजना विरूद्ध बिगो दावीसहित मुद्दा दायर गरिएको अख्तियारले हिजो जनाएको छ। त्यसै गरी अख्तियारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादव विरूद्ध हिजो विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। उनीहरूले जग्गाको मुआवजा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग 4 लाख रूपियाँ घुस मागेको आरोपमा बिगो माग दावीसहित कार्यवाहीका लागि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता गोविन्द रंजितको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। कांग्रेस काठमाडौँ महानगरपालिका 21 सभापति रंजितको उपचारका क्रममा हिजो 67 वर्षको उमेरमा निधन भएको थियो। सभापति देउवाले शोक विज्ञप्ति मार्फत उहाँमा श्रद्धांजलि अर्पण गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। केही अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकाको क्षेत्रीय आयोगले अफ्रिका अब पोलियो मुक्त भएको घोषणा गरेको छ। 25 वर्ष अघि मात्रै अफ्रिकामा पोलियो भाइरसका कारण हजारौं बालबालिका पक्षीघातले ग्रसित भएको तथ्य त्यहाँका सरकारहरूसँग छ। अफ्रिकी मुलुकहरूमध्ये नाइजेरिया पोलियो मुक्त हुने अन्तिम देश हो। विश्व स्वास्थ्य संगठनले देखाएको तथ्याङ्कमा 1 दशक अघि मात्रै विश्वको आधाभन्दा बढ़ी पोलियो भाइरसको संख्या नाइजेरियामा रहेको थियो। कोरोना भाइरसको महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या 8,32,000 लागेको छ। हालसम्म 2,40,42,000 बढ़ी संक्रमित भएका छन् भने 1,65,00,000 91,000 बढ़ी संक्रमित उपचारपछि निको भई घर फर्किएका छन्। पछिल्लो 24 घण्टामा छिमेकी भारतमा 66,800 बढ़ी संक्रमित थपिएका छन्। त्यहाँ 24 घण्टामा 1,066 जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै अमेरिकामा पछिल्लो 24 घण्टामा 39,000 भन्दा बढ़ी संक्रमित थपिएका छन् भने 1,261 जनाको पछिल्लो 24 घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मध्यपूर्वका राष्ट्रको 5 दिने भ्रमणका क्रममा इजरायलको जेरूसेलम पुग्नुभएका अमेरिकी विदेश मन्त्री माइक पेम्पियोले खाड़ीका अरू धेरै राष्ट्रले पनि इजरायलसँग कूटनीतिक सम्बन्ध जोड़ने विश्वास व्यक्त गर्नुभएको छ। इजरायल र युनाइटेड अरब इमिरेट्स यूएई बीच भएको पछिल्लो सम्बन्ध सुधार सम्बन्धी सम्झौता घातक भएको भन्दै इरान र टर्कीसहितका राष्ट्रहरूले असन्तुष्टि जनाइरहेका बेला त्यस क्षेत्रको भ्रमणमा निस्कनुभएका विदेश मन्त्री पेम्पियोले इजरायल र अरब राष्ट्रबीचको राम्रो सम्बन्धले त्यस क्षेत्रमा शान्ति स्थायित्व र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो। विश्वको एकमात्र यहुदी राष्ट्र इजरायललाई अमेरिकाको बलियो साथ र समर्थन रहेका कारण इजरायलले प्यालेस्टाइनी भूमि अतिक्रमणदेखि त्यस क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने गरेको पश्चिमा राष्ट्रहरूको आरोप रहँदै आएको छ। अफगानिस्तानकी पहिलो महिला चलचित्र निर्देशकको गोलीहानी हत्या गरिएको छ। राजधानी काबुलमा आफ्नो कामका लागि हिँडिरहेका बेला उहाँमाथि हतियारधारीले गोली प्रहार गरेका थिए। उहाँका दुईजना सुरक्षा गार्डमाथि पनि गोली प्रहार गरिएको थियो। महिला अधिकारका लागि निकै चर्चित 44 वर्षीय चलचित्र निर्देशक सबा शहर त्यहाँकी अभिनेत्री पनि हुनुहुन्छ। उहाँ स्थानीय प्रहरी अधिकृत समेत रहेको बताइएको छ।
गत आर्थिक वर्ष 2076-77 नेपालको कुल निर्यात 0.6% बढ़ेर 97,71 करोड़ रूपियाँ बराबरको भएको छ। अघिल्लो वर्ष यस्तो निर्यात 19.4% वृद्धि भएको थियो। गन्तव्यका आधारमा गत वर्ष भारततर्फको निर्यात 11.8%, चीनतर्फको निर्यात 43.5% र अन्य मुलुकतर्फको निर्यात 18.2% घटेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको मुलुकको वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जड़ीबुटी र फलफूल लगायतका वस्तुको निर्यात वृद्धि भएको उल्लेख गरिएको छ। प्रतिवेदनका अनुसार गत आर्थिक वर्षमा नेपालबाट जस्ता पाता, पोलिस्टर यान, धागो, तयारी पोशाक, उनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ। गत आर्थिक वर्ष 2076-77 नेपालमा हुने कुल वस्तुको आयात 15.6% घटेर 11,96,80 करोड़ रूपियाँ मात्र भएको छ, जबकि यस्तो आयात अघिल्लो वर्ष 13.9% वृद्धि भएको थियो। गत वर्षको नेपालको कुल वस्तु व्यापार घाटा अघिल्लो वर्षको तुलनामा 16.8% खुम्चिएर 10,99,09 करोड़ रूपियाँमा झरेको छ। मंगलबार शेयर बजारमा कारोबार रकम केही घटे पनि दिनभरिमा 1,85,51,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। बजारमा 189 कम्पनीका 39,40,691 किता शेयरहरूको किनबेच भएको छ। मंगलबार नेप्से परिसूचक 9.34 अंकले बढ़ेर 1,440.94 अंकमा पुगेको छ। मंगलबार 86 कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने 54 कम्पनीहरूको शेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस दिन व्यापार, उत्पादन र सामूहिक लगानी कोष बाहेक सबै उपसूचक वृद्धि भएका छन्। केही दिनदेखि सुनको मूल्यमा आएको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार सुनको मूल्य तोलामा 700 रूपियाँले घटेको छ। यस दिन छापावाल सुन प्रति तोला 97,200 र तेजाबी सुन प्रति तोला 96,700 रूपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भने मंगलबार सुनको मूल्य स्थिर भएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति अंश $1,932 किनबेच भएको छ। सल्यान जिल्ला चामल, गहुँ, मकै लगायतका खाद्यान्नमा आत्मनिर्भर बन्दै गएको छ। गत आर्थिक वर्ष 2076-77 97,684 मेट्रिक टन खाद्यान्न उत्पादन भएकोमा जिल्लामा खपत भई 8,743 मेट्रिक टन खाद्यान्न बचत रहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम बहादुर बस्नेतले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानको साधारण सभा अनिश्चित समयका लागि स्थगित भएको छ। क्यानले प्रेस विज्ञप्ति जारी गर्दै भदौको दोस्रो साता हुने भनिएको साधारण सभा स्थगित भएको जानकारी गराएको हो। कोरोनाको महामारीका कारण अहिले नेपाली खेलकुद अस्तव्यस्त बनेको छ। क्यानको नयाँ कार्य समिति आएपछि पछिल्लो पटक विधान अनुसार वार्षिक साधारण सभा भैरवमा गर्ने निर्णय गरेको थियो, तर कोरोनाका कारण त्यो योजना सार्नु परेको छ। क्यानले अब साधारण सभा कहिले हुन्छ त्यो अर्को सूचनाबाट जानकारी दिने बताएको छ। क्यानले यसअघि भदौ 15 भित्र साधारण सभा गर्ने जनाएको थियो। गत साउन 5 गते बसेको क्यानको कार्य सम्पादन कमिटिको बैठकले भदौभित्र साधारण सभा सक्ने निर्णय गरेको थियो। क्यानले सिनियर राष्ट्रिय महिला क्रिकेट टीमका खेलाड़ीको कोरोना बीमा गरेको छ। क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै 18 महिला खेलाड़ीको कोरोना बीमा गरिएको जनाएको हो। बीमा गरिएको खेलाड़ीको नावली भने क्यानले सार्वजनिक गरेको छैन। क्यानले यसअघि पुरूष 23 खेलाड़ी सहित ग्राउण्ड स्टाफ र क्यान अफिसका कर्मचारी सहित 51 जनाको कोरोना बीमा गरेको थियो। विभागीय टीम एफईएफ क्लबमा केही दिन अगाडि 36 जना खेलाड़ीमा कोरोना देखिँदा 3 जना ह्याण्डबलका रहेका छन्। कोरोनाका कारण लकडाउन भएपछि प्रदेश 2 मा सीमा नाकामा खटिएका खेलाड़ीको परीक्षण हुँदा एकै पटक 36 जनाको पोजिटिभ आएको थियो। त्यसमा 4 जना फुटबल खेलाड़ी रहेका थिए भने अहिले 3 जना ह्याण्डबलको रहेको बताइएको छ। ह्याण्डबलमा कोरोना देखिने 1 जना साक खेलका राष्ट्रिय खेलाड़ी रहेको बताइएको छ। नेपाल ह्याण्डबलको खेलाड़ीको नाम भने खुलाइएको छैन। उनीहरूको अवस्था सामान्य रहेको र हाल आइसोलेसनमा रहेको बताइएको छ। कीर्तिमानी जमकेन धावक युसेन बोल्डलाई कोरोना संक्रमित देखिएको छ। बोल्डलाई कोरोना देखिएपछि अहिले आइसोलेसनमा रहेका छन्। शताब्दीकै उत्कृष्ट धावक मानिने बोर्डले आफ्नो खेल करियर मध्ये ओलम्पिक खेलकुदमा 8 स्वर्ण पदक जितेका थिए। उनको नाममा 100 मिटरमा विश्व कीर्तिमान पनि रहेको छ।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज देशभर सामान्यतया बदली भई केही भागमा मेघगर्जन सहित हल्का वर्षा हुने र प्रदेश नम्बर 1 बागमती, गण्डकी, प्रदेश नम्बर 5 र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस, वर्षा 6.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:40 भयो भने सूर्यास्त भरे साँझ 6:31 हुनेछ। यस प्रसारणको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा पार्टीको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदन अनुमोदन यही भदौ 13 गते शनिबार सचिवालय बैठक बोलाउने निर्णय। काठमाडौँ उपत्यकामा 232 सहित हिजो देशभर 855 जनामा कोरोना संक्रमण पुष्टि। कोरोना भाइरसका कारण हिजो थप 7 जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या 164 पुग्यो। हिमाली र पहाड़ी जिल्लाहरूमा आन्तरिक उडान सञ्चालन गर्ने सरकारको तयारी र अफ्रिका पोलियो मुक्त भएको अफ्रिकी क्षेत्रीय आयोगको घोषणा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।